नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारतीय सुरक्षाकर्मीको गोलीले नेपाली मारिएको विरोधमा कञ्चनपुर र कैलालीमा प्रदर्शन। आज पनि नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको हवाई फायर। घटना नदोहोर्याउन भारतलाई नेपालको आग्रह।
अब उपरान्त त्यस्तो घटना दोहोरिन नदिन भारत सरकारलाई अनुरोध गर्नुभएको छ। कूटनीतिक नोट हस्तान्तरण गरिसकिएको छ।
60 वर्षदेखिका स्थानीय निकाय आजदेखि स्थानीय तहमा रूपान्तरण। देशभर 4 महानगरपालिका सहित 744 स्थानीय तह कायम।
सुनसरीमा बर्ड फ्लूको संक्रमण। पाथीभरा पोल्ट्री फर्ममा कुखुरामा पनि बर्ड फ्लूको पुष्टि।
दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेलाई पदबाट हटाउने अदालतको फैसला। संसदले लगाएको महाअभियोग पनि कायमै रहने।
र बिरामी भएकाले क्रिकेटर करण केसीले भोलि हुने केन्यासँगका खेल खेल्न नसक्ने। नवयुग श्रेष्ठले एएफसी एसियन कप छनौट अन्तर्गत फिलिपिन्ससँगको खेल गुमाउने।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान नै गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने।
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। भारतीय सीमा सुरक्षा बल एसएसबीले आज पनि कञ्चनपुरमा नेपाली भूमिमा आएर हवाई फायर गरेको छ। कञ्चनपुरको पुनर्वासमा एसएसबीले चलाएको गोली लागेर नेपालीको ज्यान गएपछि प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दालाई तितरबितर पार्न एसएसबीले आज नेपाली भूमिमा 9 हवाई फायर, 4 अश्रुग्यास प्रहार गरेको स्थानीय बासिन्दाले बताएका छन्। भारतीय सुरक्षाकर्मीले 12 नेपालीको पसल तोडफोड गरेको पनि उज्यालो सहकर्मी दुर्गा उपाध्यायले जनाएकी छिन्। एसएसबीको ज्यादती विरूद्ध स्थानीय बासिन्दा आन्दोलित भएपछि दिनभरि तनावग्रस्त बनेको सीमा क्षेत्र अहिले भने साम्य भएको छ। सुरक्षाका लागि पुनर्वासमा 24 सशस्त्र प्रहरीको टोली खटिएको छ। नेपाली र भारतीय पक्षबीच हिजो 3 सहमति भए पनि स्थानीय बासिन्दाले घटनाको विरोधमा आज बिहानैदेखि सीमा क्षेत्रमा प्रदर्शन गरेका थिए।
यसैबीच नेपाल र भारतका अधिकारी बीच कैलालीमा भएको वार्तामा घटनाबारे केन्द्रीय स्तरबाट छानबिन गर्ने सहमति भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहितको टोली र भारतको लक्ष्मीपुर जिल्लाका जिल्लाधिकारी आकाशदीप बीचको वार्तामा भारतीय पक्षले नेपाली नागरिकमाथि गोली नचलाएको दावी गरेको छ। जिल्लाधिकारी आकाशदीपले एसएसबीले आफ्नै नागरिक नियन्त्रणका लागि गोली चलाएको दावी गरेको रिजालले बताउनुभयो। यस्तै दुवै अधिकारीहरूले आफ्नो पक्षका नागरिकलाई सम्झाएर सीमामा आवत जावत सहज बनाउन प्रयास गर्ने सहमति वार्तामा भएको कैलालीका प्रमुख जिल्लाधिकारी रिजालले बताउनुभयो।
भारतीय सुरक्षाकर्मीले हानेको गोलीले ज्यान गुमाउने कञ्चनपुर पुनर्वासका गोविन्द गौतमलाई सरकारले शहीद घोषणा गरेको छ। देशका विभिन्न ठाउँमा भएका घटनाबारे जानकारी दिने क्रममा संसदमा आज उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गौतमलाई शहीद घोषणा गर्दै परिवारलाई 10 लाख रूपियाँ राहत दिने निर्णय गरिएको जानकारी दिनुभयो।
श्री गोविन्द गौतमलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको जानकारी गराउन चाहन्छु। परिवारलाई 10 लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरिसकेको कुरा पनि म यो सम्मानित सदन मार्फत सबैलाई जानकारी गराउन चाहन्छु। उहाँको दाह संस्कार पनि सम्मानपूर्वक गरिने कुरा पनि, उहाँको सन्ततिहरूको पठन पाठनको लागि निशुल्क व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ।
गृहमन्त्री नीतिले कञ्चनपुरमा भएको घटनाबारे भारतीय पक्षसित विभिन्न तहमा पटक पटक कुराकानी भइरहेको संसदलाई जानकारी दिनुभयो। भारतका सुरक्षा सल्लाहकार अजित डोवलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर घटना दुर्भाग्यवश भएको भन्दै दुःख व्यक्त गरेका पनि उहाँले जानकारी दिनुभयो। भारतले छानबिनका लागि पोस्टमार्टम रिपोर्ट लगायतका कागजात दिन आग्रह गरेको र शान्ति सुरक्षा कायम गर्न दुवै देश प्रतिबद्ध रहेको डोवलले बताएको उप प्रधानमन्त्री नीतिले संसदमा उल्लेख गर्नुभयो। भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि घटनाको छानबिन गर्ने विषयमा छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो। परराष्ट्र सचिवले नेपालका लागि भारतका कार्यवाहक राजदूतलाई बोलाएर घटना छानबिन गर्न भनेको पनि उप प्रधानमन्त्री निधिले जानकारी दिनुभयो।
दोषीलाई कारवाही गर्न तथा परिस्थितिलाई सामान्यीकरण गर्न र अब उपरान्त यस्तो घटना दोहोरिन नदिन आवश्यक सहयोग गर्न भारत सरकारलाई अनुरोध गर्नुभएको छ। औपचारिक कूटनीतिक नोट हस्तान्तरण गरिसकिएको छ। पुष्पल दाहाल प्रचण्डलाई भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले फोन गरेर यो घटनाको बारेमा दुःख व्यक्त गरेको छ। भारतका प्रधानमन्त्री मोदीजीको तर्फबाट र यो घटनाको छानबिन गरिने पनि भन्नुभएको छ। यसका लागि पोस्टमार्टम र फोरेन्सिक लगायतका आवश्यक रिपोर्टहरू दुवै देशसँग सेयर गरेर सहयोग गर्न पनि सहयोगको लागि
नेपाल र भारत दुवै पक्षबीच स्थानीय रूपमा सहमतिमा बनाएको कलवट भारतीय सुरक्षाकर्मीले भत्काएपछि विरोधमा उत्रेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा हिजो गौतमको ज्यान गएको थियो। गौतमको ज्यान गएपछि आज पनि कञ्चनपुर पुनर्वासमा प्रदर्शन भएको छ।
यस्तै उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षाकर्मीलाई लक्षित गरेर घरेलु हतियारसहित आक्रमण भएपछि बाध्य भएर सप्तरीमा गोली चलाउनु परेको स्पष्ट पार्नु भएको छ। संसदमा निधिले एमालेको सभा विथोल्न खोज्ने भीड़ समयमै नियन्त्रण नगरेको भए सुरक्षाकर्मी र मञ्चमा रहेका व्यक्तिमाथि आक्रमण हुने सम्भावना रहेको दावी गर्नुभयो। नेकपा एमाले राजविराजमा भएको सभाका क्रममा एमालेका सबै नेतालाई एकै ठाउँमा सिध्याउने षड्यन्त्र भएको आरोप लगाउँदै आएकोमा गृहमन्त्रीले संसदमा एमालेकै भनाईसँग मिल्दोजुल्दो विवरण संसदलाई जानकारी गराउनुभयो।
दिउँसो 4 बजेतिर शुरू भएको उक्त कार्यक्रमलाई बिथोल्ने उद्देश्यले नारा सहितको उत्तेजित जुलुस आइरहेको थियो। झनझन आक्रोशित र उत्तेजित बने कार्यक्रम स्थलमा नै पस्ने र त्यस्तो हुन गएमा ठूलो दुर्घटना सहित हताहती हुने निश्चित प्राय भएको भन्ने स्थानीय सुरक्षा अधिकारीको विश्लेषण। त्यस्तो दुर्घटना नहुन दिन सुरक्षात्मक कार्यवाहीको अन्तिम उपायको रूपमा घुडामणि ताकी गोली प्रहार गर्न सुरक्षा अधिकारीलाई अधिकार भएको अनुसार त्यो आदेश गएको।
यस्तै संसदको आजको बैठकमा सांसदहरूले भारतीय सुरक्षाकर्मीको रवैया र सप्तरी घटनाप्रति आपत्ति जनाएका छन्। नेपाली भूभागमा छिरेर नागरिकको हत्या गर्नु निन्दनीय र आपत्तिजनक भएको भन्दै सांसदहरूले सरकारलाई गम्भीर बन्न आग्रह गरे। एमाले उपाध्यक्ष भीम रावलले सप्तरीको राजविराजमा आफ्नो पार्टीको सभामा आक्रमण गरेर हत्या गर्ने षड्यन्त्र विफल भएको भन्दै सरकारलाई शान्ति सुरक्षा दिन आग्रह गर्नुभयो।
नेताहरूमाथि आक्रमण गरेर हत्या गर्ने समेत प्रपञ्च रचिएको स्थिति छ। यो सरकार जवाबदेही हो कि यो सरकार रमिते सरकार हो या यो निरह र निर्लज्ज सरकार हो? के हो यो? त्यहाँ भारतले क्षतिपूर्ति तिर्नुपर्छ भनेर बोल्न सकेको खै? हाम्रो देशमा एकातिर संविधानको कार्यान्वयन हुन नदिने, चुनाव हुन नदिने, शान्तिपूर्ण रूपमा हाम्रो समाजलाई अगाडि जान नदिने, लोकतन्त्रका मान्यता अनुसार राजनीतिक दलहरूलाई काम गर्न नदिने, अर्कोतर्फ सरकार सिमानामा विदेशी सुरक्षाकर्मीले आक्रमण गर्दा त्यसकारण यस्तो घटनाहरूप्रति सरकारको ध्यान जाओस्।
नेकपा माओवादीका सांसद अग्निप्रसाद सापकोटाले भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको हत्या गर्नु सार्वभौम सत्तामाथिको आक्रमण भएको उल्लेख गर्नुभयो। उहाँले भोलिका दिन यस्ता घटना हुन नदिन सरकारलाई जिम्मेवार बन्न सुझाव दिनुभयो।
मध्य तराई स्तब्ध भइरहेको बेलामा फेरि अहिले राष्ट्रियताको हिसाबले छानबिन गरेर चाँडोभन्दा चाँडो सरकारले यो सदन समक्ष पेश गरोस् र राष्ट्रियताको सवाल यो सामान्य सवाल होइन, यो असाध्यै गम्भीर छ। सार्वभौम सत्ता र त्यसको आफ्नै स्वाभिमान छ। बार बार यस्ता खालका घटना आइरहेका छन्।
राप्रपाकी सांसद कुन्ती कुमारी शाहीले यस्ता घटनालाई कूटनीतिक रूपबाटै समाधान गर्न आग्रह गर्नुभयो।
सिमानामा बस्ने नागरिकहरू हरेक दिन भारतीय सुरक्षाकर्मीबाट प्रताड़ित भएको अवस्था हो। सरकारसँग निवेदन गर्न चाहन्छौ, यो घटनालाई गम्भीरताका साथ लगेर कूटनीतिक क्षेत्रबाट अन्तर्राष्ट्रिय कानून, मानवीय कानून समेतलाई बर्खिलाफ गरी छिमेकीको सद्व्यवहार विपरीत नेपाली भूमिमा प्रवेश गरेर नेपाली नागरिकको हत्या गरेको छ। छानबिन गरेर अन्तर्राष्ट्रिय कानून बमोजिम यस समाधान गर्नुपर्छ।
सप्तरी घटनामा सोमबार प्रहरीको गोली लागि घाइते भएका थप एकजनाको उपचारका क्रममा आज ज्यान गएको छ। सप्तरी जमुनी मधेपुरा एकका 57 वर्षका इनर यादवको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो। यो सँगै सप्तरीको राजविराजमा भएको घटनामा ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार प्रहरी र मोर्चाका कार्यकर्ता बीच राजविराजमा झडप हुँदा प्रहरीले गोली चलाएको थियो।
सप्तरीको राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी बीच झडप भएपछि चार दिनदेखि स्थगित नेकपा एमालेको मेची महाकाली अभियान हेटौँडाबाट पुनः शुरू भएको छ। हेटौँडाको भूटनदेवी चौरमा अभियानको पुनः शुभारम्भ गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका पार्टीबाटै सप्तरीमा आफूहरूमाथि आक्रमण भएको आरोप लगाउनु भएको छ। सरकारमा सहभागी मधेसवादी दलबाटै आफूहरूमाथि आक्रमण भएको भन्दै उहाँले सरकारले सुरक्षा दिन नसके आफ्नो सुरक्षा आफै गर्न पार्टी सक्षम रहेको बताउनुभयो। कसैको आक्रमणबाट डराएर एमालेको अभियान नरोकिने ओलीले बताउनुभयो। उहाँले भारतीयहरूले नेपालमा आएर आक्रमण गरी नेपालीको हत्या गर्नु निन्दनीय भएको भन्दै सरकार मौन बसेकोमा आपत्ति जनाउनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रगिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति। यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो क्विज, आजको प्रश्न,
परेवा र कैदी कथा संग्रहका लेखक को हुन्?
ए पारिजात, बी विजय मल्ल।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारतीय सुरक्षाकर्मीको गोलीले नेपाली मारिएको विरोधमा कञ्चनपुर र कैलालीमा प्रदर्शन, आज पनि नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको हवाई फायर, एमालेको मेची महाकाली अभियान हेटौँडाबाट पुनः शुरू लगायतका खबर प्रस्तुत
गर्यौं। झण्डै 60 वर्षदेखिका स्थानीय निकाय आजदेखि स्थानीय तहमा रूपान्तरण भएका छन्। नेपालको संविधानले गरेको व्यवस्था अनुसार आजदेखि देशभर 744 वटा स्थानीय तह कायम भएका छन्। सरकारले नेपाल राजपत्रमा आज सूचना जारी गरेर करिब 60 वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रूपान्तरण गरेको हो। यसअघि 3,000 भन्दा बढ़ी गाउँ विकास समिति र 217 नगरपालिकालाई सरकारले स्थानीय तहमा रूपान्तरण गरेको हो। अब देशभर 4 महानगरपालिका, 13 उपमहानगरपालिका, 246 नगरपालिका र 481 गाउँपालिका कायम भएका छन्। सरकारले पुनर्संरचना आयोगले सिफारिश गरेको 719 स्थानीय तहलाई 744 बनाएको हो। स्थानीय तह कायम भएसँगै आगामी वैशाख 31 गते यिनै 744 वटा स्थानीय तहको चुनाव हुनेछ।
हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 26 जनाको सम्झनामा आज जाजरकोट बजार बन्द भयो। उद्योग वाणिज्य संघ जाजरकोटको पहलमा बजार बन्द गरिएको हो। विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्थाहरूले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि प्रकट गर्दै घाइतेको उपचार, उचित राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित पक्षसित माग गरेका छन्। हिजो भएको दुर्घटनामा 15 जनाको घटनास्थलमै र 11 जनाको उपचारका क्रममा ज्यान गएको थियो।
जाजरकोटमा भएको गाड़ी दुर्घटनामा 26 जनाको ज्यान गएपछि सबैलाई चिन्ता थपिएको छ। दुर्घटना हुनै नदिन बेला बेला विभिन्न कार्ययोजना समेत सार्वजनिक हुने गर्छ, तर दुर्घटना न्यूनीकरणका लागि भएका पहल प्रभावकारी हुन सकेको छैन। जाजरकोट सहकर्मी बालकुमार शर्माको सहयोगमा मदन पौड्यालको रिपोर्ट।
गाडी के बाटो भने त्यो स्पिडमै लगेको गुरुले स्पिडमै लगिँदाखेरि त्यो मोडमा धेरै फेल भएर हो कि या त के हो खै थाहा भएन। त्यति गाडी अपरचोटमै भयो।
धकेलेरै स्टार्ट गर्नुपर्ने बस घुम्तीमा ब्रेक लागेन। तीव्र गतिमा गुडिरहेको बसलाई चालकले मोड्न खोज्दा खोलामा खस्यो। जाजरकोटमा हिजो भएको बस दुर्घटनाबाट बाँचेकी कार्की गाउँ तिनकी बिना कुमारी खत्री अहिले पनि ठेलमठेल गरेर गन्तव्यमा पुग्नु धेरै यात्रुको बाध्यता छ। त्यसैले गाडीको यात्रामा निस्कने जो कोहीलाई सकुशल गन्तव्यमा पुगिन्छ कि पुगिँदैन भन्ने त्रास हुन्छ। क्षमता भन्दा बढी यात्रु बोकेर गुड्ने गाडीलाई नियन्त्रण गर्नुपर्ने काम ट्राफिक प्रहरीको हो, तर ट्राफिक प्रहरीको आफ्नै बाध्यता छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिनमार लामा:
वास्तवमा ड्राइभर आफै चाहिने सचेत हुनुपर्ने हो। ओभरलोड मेरो आफ्नै लागि पनि चाहिने रिस्क हुन्छ भनेर जबसम्म बुझ्दैन ट्राफिक प्रहरीले मात्र यो चाहिने असम्भव छ। यस्ता दुर्गम स्थान पनि छन् जहाँ चाहिने एक दिन यात्रा गर्दा पनि मुस्किलले एउटा ट्राफिक प्रहरी चाहिँ देखा पर्न सक्छन्।
गाडी दुर्घटनाकै कारण नेपालमा हरेक दिन 5 जनाको ज्यान जाने गरेको छ। ज्यान गुमाउनेको संख्या भन्दा 6 गुणा बढी घाइते हुने गरेका छन्। नेपालमा वार्षिक 1744 जनाले गाडी दुर्घटनामा ज्यान गुमाउँछन्। 67% दुर्घटना चालकको लापरवाहीले हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्। अरू कारण सड़क र गाड़ीको अवस्था हुन्। समयमा सड़क मर्मत भएका छन् कि छैनन् भनेर हेर्नुपर्ने सड़क विभागको दायित्व हो, तर दुर्घटनामा सड़कले धेरै ठूलो महत्व नराख्ने दावी गर्नुहुन्छ सड़क विभागका सहप्रवक्ता रमेश कुमार सिंह।
ओभरअलमा चाहिँ सड़कको फ्याक्टरको न्यून नै हुन्छ के। सड़क नै जस्तै खाल्डा खुल्डी छ भने त गाडी स्लो गर्नु पर्यो भनेर त त्यो साइकोलोजिकल कुरा हो नि, त बुझ्नुपर्ने कुरा हो। सड़कै कारणले भन्ने त हुन्न। त्यसरी
बेला बेलामा गाडी मर्मत नगर्नु गाडी धनीको लापरवाही हो भने मर्मत नै नगरी बिग्रेको गाडी हुइकाउने चालक र उसलाई गाडी चलाउन दिने यातायात व्यवस्था विभाग पनि उत्तिकै जिम्मेवार छन्। यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे:
स्रोत साधन जनशक्तिका कारणले समयमै सम्बन्धित ठाउँमा पुग्न नसकेको तितो यथार्थता हो। हामी सहरको चाप अनुसार भएको न्यूनतम स्रोत साधनलाई सहरमा केन्द्रित गरेका छौँ। अब यो हाम्रो स्रोत साधन र अनुगमन क्रियालाई गाउँ गाउँसम्म पुर्याउने खाँचो छ। आगामी दिनमा हामी त्यहाँसम्म पुग्छौँ र यस्ता दुर्घटना न्यूनीकरणका लागि पहल र हामी खबरदारी गर्छौं।
गाडी चलाउने चालक, अनुगमन गर्ने ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग तथा सड़क मर्मत गर्ने सड़क विभागले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्न सके मात्र पनि गाडी दुर्घटनाबाट हुने मानवीय क्षति कम हुन सक्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सुनसरीमा बर्ड फ्लू संक्रमण फैलिएको छ। 2 दिन अघि इटरीको पर्यटकीय स्थल ताल तलैयामा रहेको चिडियाघरमा रहेका पन्छीमा बर्ड फ्लू देखिएकोमा खनारमा रहेको पाथिभारा पोल्ट्री फर्ममा पनि बर्ड फ्लू भेटिएको आज पुष्टि भएको छ। केही दिन अघिदेखि फर्मका कुखुरा मरेपछि परीक्षण गर्दा बर्ड फ्लू भएको प्रमाणित भएको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनारायण महतोले जानकारी दिनुभयो। बर्ड फ्लू भेटिएपछि अहिले त्यहाँ रहेका कुखुरा नष्ट गर्न थालिएको छ।
यसैबीच बर्ड फ्लूको संक्रमण फैलिन सक्ने भन्दै खोटाङमा क्वारेन्टाइन जाँच नगरिएका पशु पंक्षी तथा पंक्षीजन्य वस्तुको आयातमा रोक लगाइएको छ। सुनसरीमा बर्ड फ्लू देखिएकाले क्वारेन्टाइन जाँच नगरिएका कुखुरा, चल्ला, अण्डाको आयातमा रोक लगाइएको जिल्ला पशु सेवा कार्यालय खोटाङका प्रमुख डाक्टर सरोज चौधरीले बताउनुभयो।
नेपाल आयल निगमले आज राति 12 बजेदेखि लागू हुने गरेर खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर 25 रुपियाँ बढ़ाएको छ। भारतबाट ग्यासको मूल्य बढ़ेर आएकाले निगमले प्रति सिलिण्डर 25 रुपियाँ बढ़ाएको प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो। अब एक सिलिण्डर ग्यासको मूल्य 1375 रुपियाँ पर्नेछ। ग्यासमा अझै प्रति सिलिण्डर 313.51 रुपियाँ घाटा रहेको निगम प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। खाना पकाउने ग्यासको भाउ बढ़े पनि निगमले पेट्रोल र डिजेलको भाउ भने यथावत राखेको छ। सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाउँ
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था
होस्टलको समेत व्यवस्था भएको
छिटो गरौँ धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 4107007 98511 72194
4107007 98511 72194
मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ
अब बाँकी खबर सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा सचिव सुग्रीव प्रसाद कुर्मी निलम्बनमा परेका छन् सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुग्रीवलाई निलम्बन गर्न पत्र पठाएपछि निलम्बन गरिएको नगरपालिकाका कार्यकारी प्रमुख यमबहादुर कुंवरले जानकारी दिनुभयो
गत वर्ष वैशाख 12 गतेको भूकम्पले विस्थापित भएका गोर्खाका प्रभावितको पुनर्स्थापनामा ढिलाइ हुने भएको छ बस्ती स्थानान्तरणका लागि कार्यक्रम स्वीकृत भए पनि बस्ती विकासका लागि बजेट नआएकाले समस्या भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोर्खाका प्रमुख रोशन श्रेष्ठले जानकारी दिनुभयो
काभ्रेको रवियोपीका भूकम्प प्रभावितसँग आजदेखि दोस्रो किस्ताको अनुदान सम्झौता गर्न थालिएको छ प्रमुख जिल्ला अधिकारी शिव सिमखडाले रवियोपी गाविस 4 का होमनाथ कोइराला सहित 10 जनालाई दोस्रो किस्ताको अनुदान सम्झौता हस्तान्तरण गर्नुभएको हो
दाङको लमही तुल्सीपुर सड़क खण्डमा रहेका खोलाहरूमा पुल निर्माणको काम अलपत्र परेको छ सड़क डिभिजन कार्यालय दाङका अनुसार 3 वर्ष अघिदेखि 16 वटा ठाउँमा पुल निर्माणको काम शुरू भए पनि अधिकांश खोलामा निर्माण सामग्री लथालिङ्ग अवस्थामा छन्
पहिरोका कारण विस्थापित भएका बझाङ मालुमेलाका बासिन्दा राहत र पुनर्स्थापनाको माग गर्दै बैतडी पुगेका छन् सड़क विस्तारका क्रममा खसेको पहिरोले घर भत्किएको 10 महिना पुगिसक्दा पनि आफूहरूलाई कुनै पनि निकायले राहत र पुनर्स्थापनाको लागि सहयोग नगरेको भन्दै उनीहरू डिभिजन सड़क कार्यालय बैतडी पुगेका हुन्
काठमाडौँ उपत्यका सहित पश्चिम र सुदूरपश्चिम क्षेत्रका धेरै ठाउँमा अहिले पानी परिरहेको छ पश्चिमी वायुको प्रभावका कारण देशभरकै मौसम बदली भएको मौसमविद सुभाष रिमालले बताउनुभयो उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात भएकाले जनजीवन कष्टकर पनि भएको छ भोलि बेलुकीदेखि मात्रै मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद रिमालले जानकारी दिनुभयो
पशुसेवा कार्यालय धनकुटामा किसानले तालाबन्दी गरेका छन् पशु विकास मन्त्रालयले 3 दिनभित्र मन्त्रालयमा हाजिर हुन परिपत्र गरे पनि अटेर गरेर धनकुटामा नै बसेका प्रमुख नन्दलाल वर्मालाई कार्यालयमा छिर्न नदिन उनीहरूले तालाबन्दी गरेका हुन् कार्यालय पुगेका किसानलाई अभद्र व्यवहार गरेको भन्दै माघ 19 गतेदेखि आन्दोलन गर्दै आएका किसानको दबावमा कार्यालय प्रमुख वर्माको सरूवा गरिएको थियो
नेपाल नेत्रहीन संघले दृष्टिविहीन महिलाका लागि सुरक्षित आवास बनाउने भएको छ संघले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको डाँचीमा 1.5 करोड़ रूपियाँको लागतमा भवन बनाउन लागेको हो। संघका निर्देशक नरबहादुर लिम्बुले संस्थाकै स्रोतबाट सात आना जग्गा किनेर भवन बनाउने तयारी गरिएको जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको सीमा क्षेत्रमा गरिरहेको आक्रमणबारे कञ्चनपुरको कृष्णपुर नगरपालिकाका रामदत्त पण्डित हाम्रो आइबीआरमा भन्नुहुन्छ।
यो प्रश्न विशेष गरेर गृहमन्त्रीज्यूलाई दिन दहाडे कञ्चनपुरको बेलौरी नजिकैको बजारमा सीमावर्ती क्षेत्र भारतबाट आएका भारतीय सुरक्षाकर्मीले नेपालीहरूलाई गोली हानेर हत्या गरिराखेको छ। खै हामी कहाँ पनि सरकार छ त? सरकार भयो भने त नागरिकहरूको सुरक्षा हुनुपर्ने हो, होइन र?
एसएसबीले कञ्चनपुरमा आज पनि नेपाली भूमिमा आएर हवाई फायर गरेको खबरमा ध्रुव बेलवासे फेसबुकमा लेख्नुहुन्छ, भारतको ज्यादती बढी नै भइसक्यो, सरकारले सधैँ छानबिन गरेर मात्रै हुँदैन, सुरक्षा अलिक कडा पार्नुपर्छ, होइन भने अझै कति नागरिकले ज्यान गुमाउने, हामीले ढुक्क भएर त बस्न पाउनु पर्यो नि।
दैलेखका पाण्डव सिंह ठकुरी कवितात्मक शैलीमा लेख्नुहुन्छ, आऊ लुछ चुड बरू किमा बनाऊ मेरो, तर बिन्ती भत्किएको सीमा बनाऊ मेरो, सधैँ हेप्यो चेप्यो दुष्ट विस्तारवादले, नझुक्ने नरुक्ने त्यो महिमा बनाऊ मेरो।
अनि कञ्चनपुर घटनाका विषयमा भारतीय सुरक्षा सल्लाहकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर दुःख व्यक्त गरेको खबरमा फेसबुकमा विप्लव उब्रेती बुलबुल लेख्नुहुन्छ, दुःखद घटना भयो, हार्दिक श्रद्धाञ्जली त भने होला नि, किन अर्काको देशका नागरिकलाई मार्यौ भनेर अलिक कडा प्रश्न गरेको भए हुन्थ्यो नि प्रधानमन्त्रीले, कि सरकार ढल्ने डर भयो कि?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशका खबर। दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेलाई पदबाट हटाइएको छ। भ्रष्टाचार काण्डमा मुछिएकी गुन हे विरूद्ध महाभियोग चलाउने संसदको निर्णयलाई यथावत राख्दै दक्षिण कोरियाली अदालतले उनलाई पदबाट हटाएको हो। 8 सदस्यीय संवैधानिक अदालतले गुन हेलाई पदबाट हटाउन यथेष्ट प्रमाण भएको बताएको छ।
संयुक्त राष्ट्रसंघले टर्कीको दक्षिण पूर्वी क्षेत्रमा भएको हिंसाका क्रममा सरकारी सेनाको तर्फबाट गम्भीर मानव अधिकार उल्लंघन भएको आरोप लगाएको छ। सेना र कुर्दिस्तान वर्कर्स पार्टी बीच भएको द्वन्द्वका क्रममा 2000 जनाको ज्यान जानुका साथै झण्डै 500,000 विस्थापित भएका थिए। राष्ट्रसंघले 18 महिना चलेको द्वन्द्वका क्रममा लगाइएको कर्फ्यूका बेला सबैभन्दा धेरै मानव अधिकार उल्लंघन भएको दावी गरेको छ।
उज्यालो रेडियो नेटवर्क प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्व क्रिकेट लीग डिभिजन च्याम्पियनशीप अन्तर्गत भोलि केन्यासँगको खेलमा नेपाली टीमका बलर करण केसीले खेल्न नसक्ने भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी आज बहेउदा अस्पतालमा भर्ना भएका छन्। नेपाली टोलीका कप्तान पारस खड्काको पनि केही दिन अघि पेटको अपरेशन गरिएकाले खेल्ने नखेल्ने टुंगो छैन। करण केसीलाई पनि अकस्मात पेट दुखेर बान्ता हुन थालेपछि अस्पताल भर्ना गरिएको हो। उनलाई एपेन्डिसाइटिस भएको चिकित्सकले जानकारी दिएका छन्। करण केसीको स्थानमा कसलाई खेलाउने भन्ने बारे टुंगो लागेको छैन। आईसीसीसँगको छलफलपछि केसीको स्थानमा कसलाई राख्ने भन्ने पक्का हुनेछ। केन्यासँग नेपालले किर्तिपुरमा भोलि र सोमबार खेल्नेछ।
चोटका कारण स्ट्राइकर नवयुग श्रेष्ठले एएफसी एसियन कप छनौट अन्तर्गत फिलिपिन्ससँगको खेल गुमाउने भएका छन्। खुट्टामा लागेको चोटका कारण उनी अभ्यासका लागि छनौट भएको 27 सदस्यीय टोलीमा परेका छैनन्। पोहोर नेपाललाई बंगबन्धु गोल्ड कप र सागको फुटबलमा स्वर्ण पदक दिलाउन नवयुगको ठूलो भूमिका थियो। प्रारम्भिक चरणमा छनौट भएका 36 खेलाड़ीमध्ये 9 जना खेलाड़ीलाई हटाएर राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक ग्योटुकी कोजुले 27 सदस्यीय टोली बनाएका छन्। 27 जना खेलाड़ीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोलीको घोषणा गरिनेछ। 36 जनामा परेका विश्व अधिकारी विमल पाण्डे, युवराज खड्का र रविशंकर पासवान पनि टोलीमा परेनन्। हेमन्त थापा मगर, सुनिल बल, दीपक गुरूङ र दिनेश राजवंशी प्रशिक्षकले बोलाएको दिन प्रशिक्षणमा नै आएका थिएनन्। त्यसैले उनीहरू पनि 27मा परेनन्। एसियन कप छनौटको पहिलो खेल नेपालले चैत 15 गते फिलिपिन्ससँग मनिलामा खेल्नेछ।
र दोस्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। नेपालगंज रंगशालामा भएको खेलमा पुलिसले आयोजक नेपालगंज 11 2-1 हराएको हो। पुलिसका लागि हरि कठायत र भरत शाहले गोल गरे। नेपालगंजका लागि भने रेजिङ सुब्बाले गोल गरे। जितसँगै पुलिस सेमी फाइनल पुगेको छ। प्रतियोगितामा भोलि संकटा क्लब र सशस्त्रको एपीएफ खेल्नेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतीय सुरक्षाकर्मीको गोलीले नेपाली मारिएको विरोधमा कञ्चनपुर र कैलालीमा प्रदर्शन, आज पनि नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको हवाई फायर, घटना नदोहोर्याउन भारतलाई नेपालको आग्रह।
60 वर्षदेखिका स्थानीय निकाय आजदेखि स्थानीय तहमा रूपान्तरण, देशभर 4 महानगरपालिका सहित 744 स्थानीय तह कायम।
सुनसरीमा बर्ड फ्लूको संक्रमण, पाथीभरा पोल्ट्री फार्मका कुखुरामा पनि बर्ड फ्लूको पुष्टि।
दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेलाई पदबाट हटाउने अदालतको फैसला, संसदले लगाएको महाअभियोग पनि कायमै रहने।
र बिरामी भएकाले क्रिकेटर करण केसीले भोलि हुने केन्यासँगको खेल खेल्न नसक्ने, नवयुग श्रेष्ठले एएफसी एसियन कप छनौट अन्तर्गत फिलिपिन्ससँगको खेल गुमाउने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।